नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान प्रत्येक महिनाको 1 गते बिहान 7 बजे प्रसारण हुने जनताका सवाल वडाध्यक्षसँग कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। यो कार्यक्रममा हामी बिर्तामोड वडा नम्बर 1 सँगको सहकार्यमा यो कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। हामी वडाभरिमा 1 महिनासम्म उठाएका जनताहरूले उठाएका सवालहरूलाई वडाध्यक्षसँग सवाल जवाफ गर्नेछौँ। आज पनि हामी बिर्तामोड वडा नम्बर 1 का वडाध्यक्ष एवं बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। यतिखेर वर्षातको समय सुरु भइसकेको छ। विकास निर्माणका कामहरू वर्षाको समयमा पनि धमाधम भइरहेका छन्। बजेट सक्नुपर्ने अवस्था पनि छ। अघिल्लो आर्थिक वर्षको केही बजेटहरू बाँकी रहेका बजेटहरू अहिले सम्पन्न हुने चरणमा छन् र यो अवस्थामा धमाधम विकास निर्माणका कामहरूले गति लिइरहेको देख्न सकिन्छ। यद्यपि यो वर्षातको समय मा भइरहेका विकासहरू कतिका प्रभावकारी हुन्छन् त्यो भने अनुगमनको पाटो रह्यो। अब बिर्तामोड नगरपालिकाले यस वर्ष नीति तथा कार्यक्रम पनि तयार पारेको छ। नीति तथा कार्यक्रम कस्तो ल्यायो? जनताहरूको अपेक्षा अनुसार नीति तथा कार्यक्रमहरू ल्याउन सकेको अवस्था रह्यो कि रहेन? धेरै सवालहरू जनताले उठाएका छन्। बिर्तामोडलाई यो 7 वर्ष जनप्रतिनिधिहरूले गरेका कामहरूलाई अझ प्रभावकारी बनाउन जनताहरूले उहाँहरूलाई सुझाव दिइरहेका छन्। रचनात्मक कार्य गर्नु पर्यो भन्ने जनताहरूले उहाँहरूलाई आग्रह गरिरहेका छन्। यो अवस्थामा यसपटकको नीति तथा कार्यक्रम जनप्रतिनिधिले कस्तो ल्याउन सफल भए र अब बजेट पनि आउने क्रममा छ, आर्थिक वर्षको बजेटलाई कसरी प्रस्तुत गर्नुहुन्छ, के केमा प्राथमिकता दिनुहुन्छ, बिर्तामोड 1 नम्बरका के सवालहरूमा अब बजेटहरू आउँछन् भन्ने विषयमा आज हामी बिर्तामोड नगरपालिकाका प्रवक्ता एवं बिर्तामोड वडा नम्बर 1 का अध्यक्ष अग्निप्रसाद पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो सम्पर्कमा आउनुभएको छ। अग्नि सर, स्वागत छ तपाईँलाई।
धन्यवाद। नमस्कार।
नमस्कार अग्नि सर। विशेष त तपाईँ जब जनप्रतिनिधिहरू निर्वाचित भएर आउनुभयो, तपाईँ जनप्रतिनिधिको रूपमा निरन्तर 7 वर्षसम्म रहेर काम गर्दै आउनुभएको छ बिर्तामोड नगरपालिका क्षेत्रमा। यो 7 वर्षको अवधिमा जसरी तपाईँहरूले एउटा नीति बनाउनु भयो, नीति तथा कार्यक्रमहरू ल्याउनुभयो, ती कार्यक्रमहरूले 1 चरणको विकासको पूर्वाधारहरूमा बेसी कामहरू भएका छन्। अब त 7 वर्ष भयो, तपाईँहरूको सिकाइको चरण पनि सकियो होइन? सुरु सुरुमा जनप्रतिनिधि आउँदा धेरै कामहरू चाहिँ नयाँ थिए, नयाँ नियम नयाँ कानुन अनुसार चल्नुपर्ने हुन्थ्यो। अब त तपाईँहरू त्यसबाट परिपक्व हुँदै जानुभएको छ। यसपालि नीति तथा कार्यक्रममा बिर्तामोड नगरपालिकामा कस्तो नीति तथा कार्यक्रम बनेको छ र तपाईँहरूले आगामी दिनमा बिर्तामोडलाई कसरी अगाडि बढाउने भन्ने लक्ष्य लिनुभएको छ सर, बताइदिनुहोस्।
धन्यवाद। नीति तथा कार्यक्रम चाहिँ ल्याएको छैन, हामीले
ल्याउने तयारीमा हुनुहुन्छ तपाईँहरू, बन्दैछ,
चरणमा छौँ हामी, चरणमा छौँ, नीति तथा कार्यक्रम ल्याउने चरणमा छौँ हामीले। पक्कै पनि जनपक्ष कार्यक्रमहरू, जनपक्ष नीति तथा कार्यक्रम आउँछ, ढुक्क रहनुहोस्, सबै ढुक्क रहनुहोस्। जनताको आय आर्जनलाई कसरी वृद्धि गर्ने भन्ने कुराहरूतिर हामी केन्द्रित रहनेछौँ। स्वास्थ्यमा कसरी हामीले चाहिँ स्वास्थ्य शिक्षा खानेपानीको विषयमा हामीले चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने कुराहरूमा हामी लाग्नेछौँ। उज्यालो नगरपालिका कसरी बनाउनेछौँ भन्ने कुरामा लाग्नेछौँ। अपुरा चाहिँ योजनाहरू भौतिक पूर्वाधारतर्फ कसरी सम्पन्न गर्नेछौँ भन्ने कुरामा लाग्नेछौँ। एवं प्रकारका कार्यक्रमहरू हामीले ल्याउनेछौँ।
जस्तै अहिले चाहिँ सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ होइन, बजेट पनि आइसकेको छ। हिजो मात्रै केही सार्वजनिक भयो प्रति हाम्रो चाहिँ बिर्तामोड नगरपालिका अथवा 2 नम्बर क्षेत्रमा सभामुखको क्षेत्रमा चाहिँ केही योजनाहरू परेको, धेरै योजनाहरू चाहिँ सार्वजनिक भएको कुराहरू पनि थियो। ती योजनाहरूले बिर्तामोड नगरपालिकालाई कतिको छोएको जस्तो लाग्छ?
एउटा खुसीको कुरो के रह्यो भने बिर्तामोड नगरपालिकाभित्र रहेका पुराना ठुला योजनाहरू यसपालि कुनै पनि रहने छैन, सबै सकिने छौँ। सबैको चासक विषय रहेको ठुलो योजनामध्ये भद्र के अरे शहीद राम मार्ग, हर्कलाल मार्ग जसलाई भनिन्छ, त्यो बाटोमा, त्यो बाटो पुरा गर्ने कुरामा हामी यसैपालि सम्पन्न गर्ने कुरामा लागेको छ। यसपालि नभए आउने बजेटमा यसलाई चाहिँ लाग्ने पक्का भएको छ। त्यस्तै गोकुल जोशी मार्ग भए, अन्य अपुरा मार्ग जति छन् माथि प्रदेश सङ्घबाट आउने कार्यक्रम, प्रदेशबाट आउने कार्यक्रमका योजनाहरू कुनै पनि अपुरा रहने छैनन्, अबको बजेटमा सबै पुरा भएर जानेछन्।
जस्तै आज अब प्रदेशको बजेट आज सार्वजनिक हुँदैछ, आज आउँदैछ भने सङ्घीय बजेटले चाहिँ बिर्तामोड वार्ड नम्बर एकमा चाहिँ के कुरालाई समेटेको छ सर?
सङ्घको बजेटले एउटा बिर्ता सिटी हस्पिटल हुँदै जगतबस्तीबाट माथि वडा नम्बर 5 अर्धमारा जोड्ने बाटोमा समेटेको छ, अनि जगतबस्तीबाट पश्चिम पैसाबाडी जाने योजनालाई जोडेको छ, अहिलेलाई किन त्यति देखा परेको छ, अनि अतिसनबाट उत्तर हुँदै चाहिँ वडा नम्बर 5 जोडेको छ।
जस्तै बाटोघाटोलाई चाहिँ अलिक बजेटले प्राथमिकता दिएको छ, तर बाटोदेखि बाहेकका ठुला योजनाहरू जस्तै भवन निर्माणहरूका नयाँ योजनाहरू चाहिँ के पर्न सफल भयो बिर्तावडमा?
ती कार्यक्रमहरू चाहिँ अब डिटेल्समा हामीले हेरिसकेको छैनौँ। भवनका पनि कार्यक्रमहरू चाहिँ आएको हुनुपर्छ। भवन भन्नाले चाहिँ अब कुन कुन चरणका भवनहरू, कस्तो प्रकारका भवनहरू, यी कुराहरूमा चाहिँ हामीले कोही भवन बनाएर लथालिङ्ग राख्ने खालका योजनाहरू पनि हुनसक्छन्। यी सबैलाई मूल्याङ्कन गरेर कामहरू हुन्छ।
जस्तै यसपालिको सङ्घीय बजेटले चाहिँ बुधबारे हटियामा तपाईँहरूले बनाउने भनेको बहुतलीय भवनलाई चाहिँ समेट्छ कि समेट्दैन, के छ, के पाउनु भएको छ तपाईँ?
बहुतलीय भवनलाई समेट्छ। अब लगभग यो चाहिँ काम सुरु अन्तिम चरण सकिएको छ, यो सबै चाहिँ कामहरू चाहिँ भइसकेको छ, अब काम थाल्न मात्रै बाँकी छ।
अब विशेष गरेर मैले योजना चाहिँ सभामुख योजना हेरेको थिएँ, अर्ध चाहिँ अदुवा खोला करिडोरको लागि 3.5 करोड रुपियाँ छुटिएको भनेर त्यहाँ सार्वजनिक भएको थियो। अब यो करिडोरको काम कसरी अगाडि बढ्ला? तपाईँले त करिडोर हुँदैन भनेर भन्नुभएको थियो अघिल्लो कार्यक्रममा।
भनेको मैले करिडोरको लागि पहिला ती 3.5 करोड रुपियाँ छुट्याउनुभन्दा पहिला घर लगत सङ्कलन गर्ने, घर नक्सा पास गरेका कति छन्, क्षतिपूर्ति यसको मूल्याङ्कन तयार गर्ने, अनि मात्र त्यसलाई चाहिँ चरण पहिलो चरणमा चाहिँ प्रवेश गरेपछि मात्रै करिडोरको जुन कुराहरूमा चाहिँ अगाडि बढाउने।
तपाईँहरूले योजनै नदिकन कसरी बजेट आयो त सर?
होइन, करिडोरको कुराहरू अब आउन सक्छ नि त, कहीँ कहीँबाट आउन सक्छ, कता कताबाट आउन सक्छ, जस्तो खुला ठाउँबाट चाहिँ आउन सक्छ। खुला बिर्तामोडको वडा नम्बर 1 कुरो गर्दैछु म, बिर्तामोड वडा नम्बर 1 र वडा नम्बर 4 सिमानामा रहेको अदुवा खोला हाम्रो अन्त जान्न म 1 र 4 चाहिँ अधिकांश घरहरू बनेका छन्, अधिकांश घरहरू नक्सावास गरेर बनेका छन्। त्यसमा पनि सबभन्दा धेरै वडा नम्बर 4 चाहिँ अदुवा खोला पुलदेखि उत्तरपट्टिका घरहरू, दक्षिणतिरको केही भागहरू घरहरू नक्सापास गरेर बनेका छन्। ती नक्सापास बनेका घरलाई मुआवजा नदिकन, उनीहरूको क्षतिपूर्ति नदिकन, मूल्याङ्कन नगरिकन यी कुराहरू नल्याउ, त्यही पैसाले चाहिँ नि मुआवजा पुग्छ, घरको चाहिँ नि सबै पुग्छ भने ठिक छ, त्यो कुरालाई चाहिँ लान सकिन्छ।
अब
राज्यले चाहिँ क्षतिपूर्ति दिनुपर्छ।
अग्नि सर, अब तपाईँले नीति तथा कार्यक्रम हामी धमाधम बनाइरहेका छौँ, अन्तिम चरणमा पुग्यो भन्नुभएको छ, होइन? अब यो नीति तथा कार्यक्रमले चाहिँ यो कर व्यवस्थापनलाई कसरी समेट्छ?
कर व्यवस्थापनलाई हामीले चाहिँ नि उद्योग वाणिज्य सङ्घको टिम हामी बसेर, अनि यो घर समिति रहेछ एउटा, होइन, संस्था घर जसले भालिदियो त्यो पनि बसेर हामीले चाहिँ एक खालको चाहिँ नि तयार गरेका छौँ। रेटलाई चाहिँ के कसरी गर्ने भनेर सबै रेट तयार गरेका छौँ, र त्यसै अनुसार चाहिँ हामी बजारमा प्रवेश गर्छौँ। के कुराहरू गर्ने भनेर एउटा चाहिँ हाम्रो चाहिँ निर्णय भएको छ, त्यही अनुसार चाहिँ हामी जान्छौँ। कतिपय कुराहरू अहिलेलाई चाहिँ सार्वजनिक नगरौँ, नीति तथा कार्यक्रम आएपछि त्यसलाई आफै सार्वजनिक गर्ने कुराहरू पनि हुन्छन्।
अब बिर्तामोड वार्ड नम्बर 1 प्राप्त गरेका कुराहरूको बारेमा तपाईँसँग कुरा गर्छु। तपाईँ बिर्तामोड 1 वार्डको अध्यक्ष हुनुहुन्छ। तपाईँको चालु आर्थिक वर्षको बजेटको अवस्था कहाँ पुग्यो, सम्पन्न हुने चरणमा छ या सम्पन्न भइसकेको अवस्था हो?
भौतिक पूर्वाधार सबै सकिएका छन्।
अब सामाजिक विकास
पनि प्रवर्णात्मक सामाजिक विकास क्षेत्रका पनि लगभग सकिसकेका छन्। हाम्रा चाहिँ त्यस्ता कामहरू चाहिँ हामी समापनमा पुगिसकेका छौँ।
अब यो प्रत्येक वर्ष सिलिङ बजेट चाहिँ घट्दै घट्दै आएको अवस्था छ होइन, तपाईँहरूले पाउने सिलिङ बजेटमा पनि चाहिँ रकमहरू घट्दै आएको अवस्था छ, यसपालि चाहिँ के हुन्छ जस्तो लाग्छ तपाईँहरूलाई, कसरी अगाडि बढ्नुहुन्छ सिलिङ बजेटलाई चाहिँ? जस्तै सिलिङ बजेटले साना योजनाहरूलाई मात्रै समेट्यो, अब नगरले नै ठुला योजनामा लगानी गर्ने भन्ने तपाईँहरूको नीति हो, या सिलिङ बजेट अपरिहार्य छ, वडाले आफ्नै डिसिजनमा विकास गर्नुपर्छ भन्ने अवधारणामा हुनुहुन्छ तपाईँहरू?
होइन, पहिलो कुरो त हुनीबाट नहुनलाई दिने यो चाहिँ नि प्रगतिशील कर हुनु पर्यो, जहाँ पनि त्यही हुन्छ होइन, जोसँग छ त्यसबाट चाहिँ कर लिएर नहुनलाई दिने हो पहिलो कुरो। दोस्रो कुरो भनेको हामीले चाहिँ यसलाई चाहिँ नि नीति तथा कार्यक्रममा हामी उल्लेखित गर्ने कुराहरू हाम्रा तपसिलमा आइहाल्छन्। हामीले सिलिङको कुरा गरिरहँदाखेरि सिलिङ 1 करोड रुपियाँको सिम पाएको छ, दिन प्रतिदिन सङ्घबाट दिने पैसाहरू कम्प्लिट भइरहेछ, नगरलाई स्थानीय तहलाई दिने भनेपछि कसरी चाहिँ नि अब स्थानीय तह नै मजबुत हुन्छ, त्यो पनि सरकार हो, त्यो सरकारै भइसकेपछि त्यसले कसरी चाहिँ नि अर्थतन्त्रलाई मजबुत बनाउनुहुन्छ, आफ्नो सरकार सञ्चालन गर्ने कुरामा कसरी जानुपर्छ भन्ने कुराहरू उसले भनिरहेको अवस्थामा हाम्रो करको दायरा भने चाहिँ बढेको छैन भनेपछि अब योजना चाहिँ बढ्ने महत्त्व बढ्ने त्यो भइसकेको हुनाले यो कुरालाई चाहिँ नि अब हामीले कसरी गर्ने भन्ने कुराहरूको बडो गम्भीरताका साथ हामीले चाहिँ नि यसलाई चाहिँ नि उठाउनु पर्नेछ, गम्भीरताका साथ यसलाई चाहिँ नि छलफल गर्नुपर्नेछ, यसलाई सोचेर मात्रै अगाडि बढ्नुपर्ने अवस्था रहन्छ। रह्यो अब हामीले जुन 1 करोड पाएका छौँ वडा सिलिङ, पर्याप्त छँदै छैन, पर्याप्त छैन छैन भनेर चाहिँ हामीले चाहिँ नि रोइलो गर्न पनि मिल्दैन, राज्यबाट आउने पैसाहरू सङ्घबाट आउनु पर्ने पैसाहरू नआइसकेपछि हामीले रोइले गर्नु पर्दैन,
आन्तरिक आयलाई पनि तपाईँहरूले व्यवस्थित गर्न सक्नु भएन,
आयलाई वृद्धि गर्ने कुरामा यसपालिको चाहिँ नि हाम्रो यो छलफलले बजेटले अलिकति सकारात्मक सन्देश दिन्छ, क्रमशः दिन्छ, र हामीले चाहिँ नि विशेषतः यो बाल कर भयो
हजुर,
व्यावसायिक दर्ता नवीकरण यिनै कुराहरूमा चाहिँ विशेष ध्यान दियौँ भने हामीलाई पर्याप्त बजेटहरू हुन्छ। त्यसको लागि हामी चाहिँ नि बृहत्तम छलफल गरेका छौँ, बृहत्तम सहमतिका साथ जाने भन्न चाहिँ हामीले काम गरेका छौँ।
अब यी अहिले तपाईँहरूका चालु आर्थिक वर्षका बजेटहरू केही निर्माणको क्रममा छन्, धमाधम निर्माणका क्रममा छन्, बर्खा लागिसक्यो, ठेकेदारले अलि ढिलासुस्ती गर्यो भन्ने खालको जनताको गुनासो छ, उहाँहरूलाई तपाईँहरूले सचेत गराउन कतिको जरुरी छ, सचेत गराउनु भएको छ कि छैन?
सचेत गराएका छौँ,
अहिले नगरपालिका भरि तपाईँ हेर्नुहोस् न, नगरपालिका भरि लथालिङ्गा काम भएको छ।
मेरो कुरो एकै सुनिदिनुहोस् ल, स्थानीय तहबाट चलाइएका योजनाहरू सम्पन्न भइसकेका छन्,
प्रदेशको पनि अनुगमनको काम त तपाईँहरूकै होला नि त?
होइन, म भन्दैछु दुविधै छैन, स्थानीय तहबाट सञ्चालन गरेका कामहरू हामीले सम्पन्न गरिसक्यौँ, र ठुला योजनाको सिलसिलामा चाहिँ कहाँनिर कसा के भएको छ भन्ने कुराहरू ठेक्कासँग उसले काम गर्दैन, हामीलाई चाहिँ उसले चाहिँ कारवाही गर्ने चाहिँ क्राइटेरिया छैन, हामीलाई सीमा दिएको छैन, यो यो हिसाबले चाहिँ यति नहुँदाखेरि यति गर्ने, यति नहुँदा यति नगर्ने, पोहोर हामीले हेऱ्यौँ त, पोहोर चाहिँ कहिलेदेखि थालेको, एक वर्ष दुई वर्षमा खेतमा धान रोपेर चाहिँ हस्पिटल जाने बाटो धान रोपेको हो।
तपाईँलाई एउटा कुरा भनौँ, जस्तै तपाईँको नगर बन्दैछ, तपाईँको वडा बन्दैछ, तपाईँको वडामा राम्रो बाटो बन्दैछ, तर तपाईँको जिम्मेवारी हुँदैन त्यसलाई अनुगमन गर्ने, अब त्यसलाई चाहिँ कसरी प्रभावकारी बनाउने, कहाँ गएर कसलाई भन्दाखेरि हुने भन्ने कुरा
सुन्नु न, त्यो प्रक्रियामा हामीले काम गर्छौँ, तर ठेकदारले कामै गर्दैन, ठेकदारले छाडाइनु, अब के गर्ने त्यसलाई चाहिँ, त्यसलाई निगमन गर्ने एउटा प्रक्रियाहरू कुनै छ त?
किन छैन?
त्यसलाई चाहिँ छ, सुन्नु न, ठेक्का चाहिँ उसले चाहिँ गर्ने न, बहु वर्षे भन्छ, आगो चाहिँ गर्छु भन्छ, त्यस्तै अवस्था छ त नेपालको,
उसले पाएको बजेट भरिको पैसा त को काम त गर्नु पर्यो नि सर।
हामीले जति हामीलाई चाहिँ अधिकार चाहिँ के रह्यो भने त्यसको सबै कुराको अनुगमन गर्ने, त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढाउने सबै कुराहरूको अधिकार स्थानीय तहलाई दिनुपर्छ, स्थानीय तहको जहाँ काम भएको छ त्यही टोललाई दिए वार्डलाई दिनुपर्छ, वार्डले चाहिँ कार्यवाहीहरूको बढाउने कुराहरू अगाडि गर्छ, त्यो कुरामा छैन, माथि माथिकै चाहिँ कुरोहरू हुन्छ, माथिबाटै चाहिँ चलाउने कुराहरू हुन्छ, अनि कहाँबाट हुन्छ, यहाँ चाहिँ नि हामीले चाहिँ खक्क खोक्ने बित्तिकै उहाँ गएर चाहिँ हामीलाई गाली गरौँ भन्छौँ, उहाँ गएर चाहिँ हाम्रो कामको चाहिँ मूल्याङ्कन भएन भन्छन्, काम रोकियो भन्छन्, उनीहरू आफैले रोकेर पनि त्यो अवस्था रहन्छ। त्यसले गर्दाखेरि हामीले यसलाई चाहिँ बडो जटिल छ, ठेकदारबाट ठेक्काहरूबाट गरेका कुराहरू। ठेकदारहरूको समस्या होला, राज्यले दिनुपर्ने पैसा पनि दिएको छैन होला, होइन दिनुपर्ने अहिले कति अर्ब रुपियाँ छ होला त्यो पनि दिनु पऱ्यो। अनि अर्को कुरो भने ठेकदारले चाहिँ ठिकसँगको क्वालिटी छ कि छैन भन्ने कुराहरू, क्वालिटी म्यापन चाहिँ नि त्यो जुन जसले ठेका लगाएको छ त्यो ठाउँले चाहिँ हेर्नु पऱ्यो। त्यसको चाहिँ नि अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिनु पऱ्यो, स्थानीय तहले चाहिँ दिएका कुराहरूले ओडालाई स्थानीय तहको ओडालाई दिनु पऱ्यो। हामीले चाहिँ दिएपछि मात्रै चाहिँ उसले पास गरेर लिएर जाने प्रक्रिया मिलाउनु पऱ्यो, तब नै सबै कुराहरू पारदर्शी गुणस्तर हुन्छ। माथि माथिको त यो चाहिँ तपाईँहरूसँग मैले के सुनेको छु भन्दा यो तपाईँहरूले गरेकै होइन, तपाईँ चाहिँ सरकार हुँदैन, यो चाहिँ माथिबाट चाहिँ सगनबाट आएको या चाहिँ सङ्घबाट आएको या चाहिँ कुनै क्षेत्रबाट आएको पूर्वाधारबाट आएको भनेपछि तपाईँहरू चाहिँ कुनै सरकार हुँदैन भन्ने कुराहरूसम्म चाहिँ आउँछ र माथि माथि मिलाउँछन्। यस्तो अवस्था नहोस्, यो अवस्थाले चाहिँ दिगो विकास हुन सक्दैन र दीर्घकालीन चल्दैन र पारदर्शी पनि हुँदैन, गुणस्तर पनि हुँदैन। पुष्पजी,
अब अग्नि सर, धेरै कुराहरू तपाईँसँग हामी निरन्तर जोडिएका छौँ र नगरमा भएका वडामा भएका विकास निर्माणका कुराहरूमा हामी निरन्तर सार्वजनिक सुनवाई जसरी नै हामी कुराहरू उठाइरहेका छौँ। अब वर्षाको बेला भइरहेको छ, बर्खाको टाइम आयो होइन, प्रत्येक वर्ष चाहिँ बाढीले डुबान हुँदाखेरि धेरै जनधनको क्षति हुने गरेको छ, वृतावण पनि त्यसको चपेटामा छ। अब यसपालिको वर्षाको समयमा पूर्व तयारीहरू कसरी गर्दै हुनुहुन्छ? बजेट चाहिँ जस्तै भइपरि आयो भने जनताहरूलाई राहत पुर्याउने खालको कोषहरूको कोषहरूको अवस्था के छ र अहिले वृतामोडलाई डुबानबाट मुक्त गराउने तपाईँहरूको अभियान अन्तर्गत यसपालि चाहिँ के हुँदैछ?
यसपालि हामीले चाहिँ पूर्व चाहिँ एउटा अनुमानको हिसाबले हामीले काम गरेका छौँ। पञ्चकन्या एरिया, देवी पञ्चकन्या सबभन्दा धेरै डुबान हुने एरिया त्यो हो,
अनि
ओल्लो चाहिँ पञ्चकन्या होइन, अनि त्यहाँदेखि कालिका नगर, यी तिनवटावटा चाहिँ डुबान नै रहने क्षेत्र हुन्। त्यो पैनी छ, पैनीको पानीले चाहिँ यता व्यवस्थित हुने क्रमहरू क्रमशः भइरहेको छ। अब पञ्चकन्यामा देवी पञ्चकन्या हामीले चाहिँ अस्ति चाहिँ जेसिबी लगाएर जहाँ जहाँ चाहिँ थुनिएका मुखहरू हुन् ती खोल्ने कामहरू चाहिँ दिनभरि गर्यो, त्यहाँबाट चाहिँ हामीले त्यो पनि गरेका छौँ। भनेपछि अब अर्धो खोलाकै चाहिँ पड्केर आउने सम्भावना चाहिँ बजारतिर पस्ने सम्भावना छैन हो कि, अरू भने चाहिँ खोल्साहरू खोल्ने कुराहरू अब अवरोध हटाउने कुराहरू हामी लागेका छौँ र पूर्व तयारीका लागि वृतावन नगरपालिका पूर्ण रूपमा सक्षम छ।
अब योभन्दा अगाडि पनि यो डेङ्गु सङ्क्रमणको कारण चाहिँ धेरै मानिसहरू बिरामी भए, वृतावणवासीले केही मान्छेहरूले ज्यान पनि गुमाउनु पर्ने अवस्था भयो। अहिले पनि डेङ्गुको सङ्क्रमण सुरु भइसकेको छ, 71 जिल्लामा डेङ्गु सङ्क्रमण फैलियो देशमा र यसले महामारीको रूप लिन सक्ने अवस्था पनि छ। अब यो डेङ्गु नियन्त्रणका लागि चाहिँ नगरले अलिक अगाडिदेखि नै सोचेर चाहिँ औषधिहरू छिट्ने अथवा औषधि चाहिँ दबाई औषधिहरूको उपचार अस्पताल कहाँ लाने, डक्टरहरूको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा चाहिँ नगरमा छलफल भएको छ कि छैन सर?
डेङ्गुको सचेतना कार्यक्रमहरू, सचेत गर्ने कुराहरू पहिलो त प्रत्येक वर्ष हुन्छ, प्रत्येक घर घर दैनिक जस्तो छ। पहिलो सचेत भने आफ्नै नै गर्नुपर्छ, घर परिवारले नै सचेत गर्ने हो, अनि टोलले गर्ने हो, टोल विकासले गर्ने हो, अनि ओडा नगरले सबै गर्ने कुराहरू। यो क्रमिक रूपमा अहिले तत्काल आएको होइन, क्रमिक रूपमा भइरहनु सचेतै हुनुहुन्छ सबै रह्यो। यसलाई चाहिँ व्यवस्थापन गरेर चाहिँ औषधि छिट्ने कुरामा अब यो साउन पछाडि हामीले चाहिँ यसलाई चाहिँ व्यवस्थापन गर्ने कुरामा वृत्ताम नगरपालिका लाग्छ।
अब यो यो आर्थिक वर्षमा सर वृत्तामोडको तत्काल तपाईँलाई लागेका कुराहरू अथवा तपाईँहरूले गरेका कुराहरू केही छन् भने भनिदिनुहोस् न, बताइदिनुहोस् न अन्त्यमा।
जस्तो लागेका र गरेका भन्नाले कि
जस्तै मैले सोध्न छुटाएका केही प्रसङ्गहरू छन् भने, तपाईँहरूले गरिरहेका केही कामहरू, जनतालाई चेतना जगाउने जागरण गराउने केही कुराहरू छन् भने बताइदिनुहोस्।
होइन, हामीले गरिरहेका छौँ, एक नम्बरको कुरा मात्रै गरिदिँदाखेरि तपाईँलाई हामीले चाहिँ 36 स्कुल विकास संस्थाहरूलाई हामीले चाहिँ एउटा प्रशिक्षण दिने कामहरू, उसलाई सामग्री वितरण गर्ने कामहरू हामीले सम्पन्न गरेका छौँ। त्यसले चाहिँ एउटा राम्रो ऊर्जा दिएको छ, टोल विकासलाई चाहिँ परिचालन कसरी गर्ने भन्ने कुराहरू भएको छ। अनि हामीले चाहिँ थेरापी, आयुर्वेदिक थेरापीको चाहिँ सुरुवात एक नम्बर वडामा गरिसकेका छौँ, काम चलिरहेको छ 27 गतेदेखि। त्यस्तै गरेर लाभ औषध सम्बन्धी कार्यक्रममा हामीले चाहिँ जम्मा 3 स्कुल कलेजलाई चाहिँ कार्यक्रम दिएर त्यसलाई चाहिँ नि लगभग 400 जना विद्यार्थीहरूलाई हामीले चाहिँ नि एक नम्बरवाले सचेतना गराउनु सचेत गराउने सचेतना कार्यक्रम अन्तर्गत कार्यक्रम हामीले गराएका छौँ। यो सालका चाहिँ महत्त्वपूर्ण कामहरू पनि यिनीहरूभित्र पनि यो महत्त्वपूर्ण कामहरूभित्र पर्छ यिनीहरू पनि र महत्त्वपूर्ण एउटा वडा स्वास्थ्यमा चाहिँ यो विक्रम वीरतम्बर नगरपालिका वडा नम्बर 1 स्वास्थ्यमा चाहिँ एउटा चाहिँ के भन्छ छलाङ भन्छ नि राजनीतिक भाषालाई अलिकति हेर्ने हो भने छलाङ मारेको छ। किनभने हामीले चाहिँ नि आधारभूत स्वास्थ्य केन्द्र पनि स्थापना गर्यौँ, आफ्नै भवन बनाएर भवनमा चलिरहेको छ। आयुर्वेदिक चाहिँ नि कार्य आयुर्वेदिक अवसरलाई पनि हामी सुरु गरेका छौँ, आयुर्वेदिक थेरापी पनि सुरु गरेका छौँ। भनेपछि औषधालयको लागिमा हामीले चाहिँ एउटा पाटो हामीले चाहिँ अगाडि बढाइसकेका छौँ पुष्पजी, र अरू कुराहरू अब क्रमशः चाहिँ हुँदैछन्। हामीले चाहिँ अब बजेटमा धेरै कुराहरू समेटेर चाहिँ कार्यक्रम गर्नेछौँ। सबैलाई चाहिँ म यही कुराहरू चाहिँ आह्वान गर्छु र विकास निर्माणको हकमा भन्ने हो भने हामीले यो अब 3 वर्षको अवधिमा वीरतम्बर नगरपालिकाको उत्कृष्ट वडा बनाउने हामी चाहिँ लागेका छौँ।
हस् अग्नि सर, अत्यन्तै व्यस्तताको बावजुद समय प्रदान गर्नुभयो र नगरपालिका र वीरतम्बर वार्ड नम्बर 1 बारेमा जानकारी गराइदिनु भयो। यो समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद पुष्पजी, यो अङ्कबाट सबैसँग बिदा माग्छु, नमस्कार।
उहाँ हुनुहुन्थ्यो वीरतम्बर नगरपालिकाका प्रवक्ता एवं वार्ड नम्बर 1 अध्यक्ष अग्निप्रसाद पाण्डे रेडियो भिजनसँग कुराकानी गर्दै। हवस् त, आजलाई वडावासीका सवाल वडाध्यक्षसँग कार्यक्रम यति नै। हामी अर्को अङ्कमा फरक प्रसङ्ग उठाएर पुनः कार्यक्रम लिएर आउने नै छौँ। त्यतिन्जेलका लागि म कार्यक्रम प्रस्तुता पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।